السلام علیکم ویورز، فرحت اشتیاق کے ناول بدلہ میرے ہمراز کا رنگ کا پارٹ 2 تو میں شروع کرتی ہوں۔ میں تو پہلے بھی اکثر کسی نہ کسی ریفرنس بک کی تلاش میں برٹش کونسل جایا کرتا تھا، بیا پر اس حوالے سے ممی کی طرف سے کافی سختی تھی۔ یونیورسٹی کے علاوہ اسے کہیں اکیلے گھاڑی لے کر آنے جانے کی قطن اجازت نہیں تھی، زیادہ تر وہ وہاں مامو جان کے ساتھ جایا کرتی تھی۔ آج کل میں اسے اکثر اپنے ساتھ لائبریری لے جایا کرتا تھا۔ میری آفر پر اس کے چہرے پر اس طرح خوشی اور مسرت چھا جاتی تھی جیسے میں اسے سوئٹزرلینڈ کی سیر کروانے لے جا رہا ہوں۔ وہ کتابوں کے درمیان گھری خوش خوش وقت گزارا کرتی تھی۔ واپسی پر کبھی کبھار میں ہم کہیں آئس کریم یا برگر وغیرہ کھانے کے لیے بھی رک جایا کرتے تھے۔ اگر میک ڈونلڈس میں برگر کھا رہے ہوتے تو سارا وقت وہ مجھے فاسٹ فوڈز کی تاریخ بتاتی رہتی۔ اس روز پونڈروزا میں بیٹھ کر مزیدار کھانوں سے لطف اندوز ہوتے ہوئے وہ مسلسل ساؤتھ انڈین کھانوں کی ہسٹری سناتے ہوئے میرا موڈ خراب کر رہی تھی۔ کتنی بار میں نے موضوع بدلنے کی کوشش کی مگر وائے افسوس۔ تم نے نوٹ کیا بیا، دوبارہ اونچی قمیضوں کا فیشن آ گیا ہے۔ ہمارے پاس سے ایک خوبصورت سی لڑکی خوب سجی سنوری اونچی سی قمیض اور ٹراؤزر پہنے گزری تو میں نے موضوع تبدیل کرنے کی آخری کوشش کی۔ یہ بیچاری کم علم لڑکیاں، ان کی زندگی تو صرف کپڑوں اور میک اپ تک ہی محدود ہوتی ہے۔ مجھے تو ترس آتا ہے اس قسم کی لڑکیوں پر۔ تمہیں پتہ ہے یہ جو کاسمیٹک کی اشیاء یہ خواتین استعمال کرتی ہیں، خاص طور پر پرفیومز اور ہیئر سپریز، ان میں کلورو فلورو کاربن کتنی بڑی مقدار میں شامل ہوتے ہیں، اور یہ کتنا خطرناک کیمیکل ہے، اوزون کی لیئر کو تباہ کرنے میں اس کا کتنا بڑا ہاتھ ہے، مگر ان جاہلوں کو کون سمجھائے۔ میرا دل چاہ رہا تھا کہ میں اس آئنسٹائن کی پپھو کو اٹھا کر باہر پھینک دوں جبکہ وہ ہنوز اوزون کی لیئر کی تباہی پر اظہار افسوس کرنے میں مصروف تھی۔ مامی میری کوششوں پر میرا بہت شکریہ ادا کرتی تھی، اور میں مارے مروت کی انہیں بتا بھی نہیں پاتا تھا کہ آپ کی محبت میں میں آج کل کس اذیت سے گزر رہا ہوں۔ سارا دن اس افلاطون کے ساتھ گزار کر اب میں سکون سے بیٹھا ٹی وی دیکھ رہا تھا۔ چھٹی کا دن تو مزید آزمائش کا حامل ہوا کرتا تھا۔ مامی سے ایک کپ چائے بنوا کر اور دو گولی ڈسپرین کھا کر میں خود کو ان خطرناک باتوں کے اثرات سے نکالنا چاہ رہا تھا۔ اگر یوں ہی سو گیا تو ساری رات ڈرونے خواب آئیں گے۔ آسکر ایوارڈز کی تقریب تو یوں بھی میں کبھی مس نہیں کرتا تھا۔ اتنی حسین حسین پڑیاں اپنے حسن کی بجلیاں گراتی ہوئی، کوئی بدذوق ہی ہوگا جو ان پریوں کو دیکھ کر مسحور نہ ہو جاتا ہو۔ اسی وقت بیا دروازے پر دستک دیتی اندر داخل ہوئی تھی۔ میں نے نکول کڈمین سے مشکل نظریں ہٹا کر بیا کی طرف دیکھا تھا۔ خدا نے کیا فرصت سے بنایا ہے اس حسینہ کو۔ نکول کڈمین کے بعد بیا کو دیکھنا ایسا ہی تھا جیسے سویٹ ڈش کھاتے کھاتے کسی نے میرے آگے کریلوں کی بھری ہوئی پلیٹ رکھ دی ہو۔ اپنی اس احمقانہ تشبیہ پر مجھے بے سخت ہنسی آئی تھی، مگر میں نے اسے بیا سے چھپا لیا تھا۔ اچھا یہ آسکرز، وہ ٹی وی سکرین پر ایک نگاہ ڈالتے ہوئے سنجیدگی سے بولی تھی۔ کل ہی میں پڑھ رہی تھی کہ آسکر کا مجسمہ، اس سے پہلے کہ وہ اپنی شعلہ بیانی شروع کرتی میں نے اس کی بات کاٹ کر کچھ بیزاری سے پوچھا تھا، کوئی کام تھا بیا؟ ظاہر ہے اس وقت آنے کا مقصد کوئی کام ہی ہوگا۔ ٹوکے جانے پر اس کا تھوڑا سا منہ بن گیا تھا۔ میرے مونیٹر کے ساتھ پتا نہیں کیا مسئلہ ہو گیا ہے، تصویر کلر نہیں آ رہی اور کمپیوٹر بھی خود بخود سیف موڈ میں چلنے لگا ہے۔ وہ ہنوز ناراضگی بھرے انداز میں اپنے آنے کی وجہ بتانے لگی تھی۔ میں ٹی وی بند کر کے اس کے ساتھ اس کے کمرے میں آ گیا تھا۔ جتنی دیر میں اس کے کمپیوٹر کے ساتھ مصروف رہا، وہ مجھے فادر آف کمپیوٹر چارلس بابیج کے بارے میں پتہ نہیں کیا کیا داستانیں سناتی رہی۔ بیا تم تھوڑی دیر چپ نہیں رہ سکتی، تنگ آ کر میں نے اسے ڈانٹ دیا تھا اس وقت، کیونکہ میں اسی کا کام کر رہا تھا اس لیے وہ فوراً ہی چپ ہو گئی تھی۔ کافی دنوں بعد میری ارسلان اور احمد کے ساتھ چیٹنگ ہو رہی تھی. دونوں بڑی پابندی سے مجھے ای میل بھیجا کرتے تھے. اکثر تو میں پڑھائی اور دوستوں میں مصروف کئی کئی دن تک ان کی میل پڑھ بھی نہیں پاتا تھا. سلمہ آنٹی کے برخلاف میری اپنے دونوں چھوٹے بھائیوں سے بہت اچھی دوستی اور انڈرسٹینڈنگ تھی. میرے چھٹیوں میں دوحہ جانے کا سبب بھی میرے پیارے بھائی ہی ہوا کرتے تھے, جو مجھے اصرار کر کر کے بلایا کرتے تھے. اس وقت بھی ہم لوگ بڑے مزے میں چیٹنگ کر رہے تھے, تبھی ایک تیز نسوانی چیخ میرے سماعتوں سے ٹکرائی تھی. یا اللہ رحم, چیخنے کا انداز ایسا تھا جیسے کسی کا گلا تیز دھار چاقو سے کاٹا جا رہا ہو. بچاؤ, دوبارہ چیخ سنائی دی تھی. یہ صوفیہ کی آواز تھی. میں بوکھلائے ہوئے انداز میں تیزی سے اٹھا تھا. مامو جان اور مامی کسی ڈنر میں گئے ہوئے تھے, کہیں کوئی چور ڈاکو تو نہیں گھس آئے گھر میں. میں دوڑتا ہوا بیا کے کمرے کی طرف بھاگا تھا. چیخوں کی آوازیں بتدریج بڑھتی چلی جا رہی تھی. رگوں میں دوڑتا غیرت مند خون اچانک جوش مارنے لگا تھا, اور جوش میں ہی تو انسان ہوش کھو دیتا ہے. میں نے یہ سوچنے کی بھی زحمت نہیں کی تھی کہ کہیں وہ کسی اسلحے سے لیس نہ ہو. یہ سوچے سمجھے بغیر میں دھاڑ سے دروازہ کھول کر اس کے کمرے میں گھسا تھا. اندر کا منظر میری توقع کے بالکل برعکس تھا. اسے کمرے میں اکیلا دیکھ کر میں سٹ پٹا گیا تھا. وہ بیڈ پر چڑھی آنکھیں بند کیے زور زور سے چیخ رہی تھی. کیا ہوا بیا؟ میں حیرت سے حالی کمرے کو دیکھتے ہوئے بولا تھا. میری آواز سنتے ہی اس نے ایک دم آنکھیں کھول دی تھی اور چیخنا بھی بند کر دیا تھا. شکر ہے عباس تم آ گئے, یہ دیکھو ادھر. اف میرے اللہ, وہ بیڈ پر بدستور چڑھ کر کھڑی ہوئی مجھ سے مخاطب ہوئی تھی. اس کے کارپیٹ کی طرف اشارہ کرنے پر میں نے کارپیٹ پر نظریں دوڑائی تو وہاں موجود چیز کو دیکھ کر میرا دل چاہا اس بے وقوف لڑکی کا گلا دبا دوں. کتنی بری طرح اس نے مجھے ڈرایا تھا, پتہ نہیں میں کیا سوچ بیٹھا تھا. میں کارپیٹ پر ادھر سے ادھر مٹر گشت کرتی چھپکلی کو ایک نظر دیکھنے کے بعد اب اسے غصے سے گھور رہا تھا. لاہور والا کنواں تک کچھ عقل ہے تم میں کہ نہیں؟ یہ اتنی سی چھپکلی, اسے دیکھ کر تم خطرناک چیخ مار رہی تھی. ذرا اپنا سائز دیکھو اور ذرا اس چھوٹے سے رینگنے والے جانور کو دیکھو. ٹی وی پر تو کل خوب ڈائنوسورز کے بارے میں معلوماتی فلم دیکھی جا رہی تھی, اور حال خود کا یہ ہے کہ چھپکلی کو دیکھ کر سارا گھر سر پر اٹھا لیا. میں نے بغیر کسی لحاظ کے اسے اچھی طرح جھاڑ پھیلائی تھی. کیا کرتی پھر میں؟ کمرے سے نکل کر باہر بھی نہیں جا سکتی تھی. کارپیٹ کے علاوہ کہیں اور ہوتی تو میں بھاگ کر کمرے سے ہی نکل جاتی. وہ آنکھوں میں آنسو بھرے کچھ شرمندگی کے عالم میں بولی تھی, پلیز عباس اسے مار دو نا. وہ میرے گھڑنے پر ڈرتے ڈرتے بولی تھی. غصہ تو مجھے اس پر بہت شدید آ رہا تھا. میں نے ہار بھری نگاہوں سے اسے دیکھتے ہوئے اپنی نظریں چھپکلی پر مرکوز کی تھی. اگلے دو منٹوں کے بعد وہ بیچاری اس دار فانی سے کوچ کر چکی تھی. میں بغیر کچھ کہے سنے کمرے سے باہر نکلنے لگا تو وہ چلا کر بولی, اسے پھینک تو دو عباس. خود پھینکو, میں کوئی تمہارا نوکر لگا ہوں؟ میں نے جواباً غصے سے کہا تھا. پلیز میرے اچھے بھائی نہیں ہو؟ دیکھو ایک تو مجھے اس سے ڈر بہت لگتا ہے, اور دوسرے گھن بھی بہت آتی ہے, دیکھتے ہی متلی ہونے لگتی ہے. اور میں نے تو ساری زندگی چھپکلی اور سانپوں کے ساتھ گزاری ہے. میں نے جل کر سوچا تھا, دل ہی دل میں اسے گالیاں دیتے میں نے اسے اس کی آخری آرام گاہ تک پہنچایا تھا. میں اپنے کمرے میں آنے کے بعد واش روم میں ہاتھ دھونے گھس گیا تھا. ہاتھ دھو کر باہر نکلا تو وہ کمرے میں موجود تھی. تھینک یو عباس, میں تو سوچ بھی نہیں سکتی تھی کہ تم اتنے بہادر ہو. واقعی تمہیں چھپکلیوں سے بالکل ڈر نہیں لگتا؟ وہ معصومیت سے آنکھیں ٹپ ٹپا کر یوں بول رہی تھی جیسے میں نے شیر کا شکار کر لیا تھا. اصولاً چھپکلی مارنے پر بہادری کا میڈل ملنے پر میری مردانہ غیرت کو جوش میں آ جانا چاہیے تھا, مگر مجھے پتا نہیں کیوں ہنسی آ گئی تھی. فلسفیانہ اور عالمانہ تاثرات کی جگہ اس وقت اس چہرے پر معصومیت ہی معصومیت پھیلی ہوئی تھی. اچھا, ان آنکھوں میں کبھی سادہ سی معصومیت بھی چھاتی ہے؟ میں نے بغور اسے دیکھتے ہوئے سوچا تھا, اور پتا نہیں کیوں وہ معصومانہ سا تاثر مجھے بہت اچھا لگ رہا تھا. काफी देर तक मेरी बहादुरी की शान में कसीदा गोई करके वो जा चुकी थी और मैं अब तक बैठा ये सोच रहा था कि जिस वक्त ये सुकरात पुकरात नहीं बनी होती तो हंसी माकूल नजर आती है। एक्सपो सेंटर में पाकिस्तान के इलाकाई मलबूसात, दस्तकारी और कशीदाकारी वगैरह से मुतल्लिक नुमाइश लगी हुई थी। आम तौर पर हमारा ग्रुप एक्सपो सेंटर में होने वाली नुमाइशों को मिस नहीं किया करता था। आज नुमाइश में जाना यूं हो गया कि सुलेमान को अपनी बहनों और भाभी के लिए जो कोयटा में रहती थी कुछ तहाई खरीदने थे। उसी के इसरार पर हम पांचों एक्सपो सेंटर पहुंचे थे। यूनिवर्सिटी से वहां तक पहुंचने में देर ही कितनी लगती है। सुलेमान के अलावा बाकी सब ही वहां सिर्फ तफरीहन आए थे, मगर मुल्तानी कढ़ाई वाले सूट के स्टॉल पर रुककर फैसल को अपनी मंगेतर साहिबा का ख्याल आ गया था और वो उसके लिए सूट पसंद करने लगा था। उसके साथ खड़े यूं ही नजरें दौड़ाते-दौड़ाते एक सूट पर जाकर मेरी नजरें ठहर गई थी। ऑफ वाइट कलर का वो खूबसूरत सा सूट जिस पर सुर्ख रंग के दागों से कढ़ाई की हुई थी मुझे एक ही नजर में अपनी तरफ मुतवज्जे कर गया था। उसे खरीदता देखकर मेरे दोस्त बहुत हैरान थे। इतनी जनाना शॉपिंग तो मैंने जिंदगी में कभी नहीं की थी। कभी अगर अपनी किसी कजन या क्लास फेलो को कोई गिफ्ट देता भी था तो कोई कलम या फिर कोई किताब या फिर कोई डेकोरेशन पीस। इन चीजों से हटकर तो मैंने आज तक कभी किसी को कुछ नहीं दिया था। यार ये मामी के लिए खरीद रहा हूँ, बोलते वक्त मुझे एहसास था कि मैं दोस्तों से झूठ बोल रहा हूँ। बेचारा अब्बास जहां से, कब इस मासूम की जिंदगी में स्वीट मामी के अलावा कोई और खातून तशरीफ लाएंगी जिनके लिए ये कुछ खरीदारी कर सके। फैसल ने मेरा मजाक उड़ाया था, मैं अपने रूटीन के अंदाज पे कोई जवाबी कार्रवाई नहीं कर सका था। दरअसल मैं खुद अपने इस खरीदारी पर अब तक अजनबी में मुब्तला था। मामी का नाम लेकर झूठ बोलने पर थोड़ी सी शर्मिंदगी भी हो रही थी, इसलिए मामी के लिए उसी स्टॉल से एक कढ़ा हुआ दुपट्टा खरीद लिया था। वापसी में घर जाते हुए मैं खुद अपने आप से लड़ रहा था, सदहीफ तुम पर अब्बास जहां जेब। अपने इर्द गिर्द बेशुमार हसीने जहीन और नहायत माकूल किस्म की लड़कियों के मौजूद होते हुए उस अफलातून के लिए तोहफे लेते फिर रहे हो। खुद पर यह बात मुनकशिफ होते ही कि ये सूट किसके लिए खरीदा गया है, मैं अपने आप से बदजन हो गया था। अपने अंदर पैदा होती ये तब्दीली तो मैं काफी दिनों से नोट कर रहा था, मगर दानास्ता खुद को छुटलाने की कोशिश किया करता था। लानत है तुम्हारी चॉइस पर अब्बास जहांजेब, मैं खुद को कोस रहा था। क्या दुनिया में मकूल लड़कियों का कहत पड़ गया था? वो जिसके साथ चंद मिनट गुजारना मुझे धोबर हुआ करता था, आजकल मैं बड़े सुकून से बैठकर उसकी अफलातूनी गुफ्तगू सुना करता था। हालांकि उस रोज के बाद वो मासूमाना सा तासुर दोबारा कभी नजर नहीं आया था, मगर मुझ जैसे अहमक इंसान के लिए तो वो एक तासुर ही काफी गहरा साबित हुआ था। मोहब्बत की इस तारीफ में कि मोहब्बत अंधी होती है, अब आप इस बात का इजाफा कर लें कि मोहब्बत होने के साथ साथ मोहब्बत अहमक, उल्लू, घामपड़, पागल और बेवकूफ भी होती है। और ये कि अगर पागलों के सर पर सींग हुआ करते तो अब्बास जहांजेब भी सर पर सींग लिए घूम रहा होता। शाम में मैंने उसी और मामी को उन दोनों के लिए खरीदे गए तोहफे पकड़ाए थे। मामी दुपट्टा देखकर बहुत खुश हुई थी। बहुत प्यारा है अब्बास, तुम्हारी चॉइस बहुत अच्छी है। आज से पहले मुझे भी यही खुशफहमी थी मामी। वो मोहतरमा सूट देखकर शाने बेनियाजी से शुक्रिया कहती दोबारा टाइम्स के ताजा शुमारे की तरफ मुतवज्जे हो गई थी। और शुक्रिया का भी क्या दिल जलाने वाला अंदाज था, बहुत शुक्रिया, वैसे इस तकल्लुफ की कोई जरूरत तो नहीं थी। शायद दरपर्दा मुझे ये समझाना मकसूद था कि इन कपड़ों, जूतों और जेवरात से मुतासर होने वाली लड़कियों में मैं शामिल नहीं हूँ। मुझे अगर कोई तोहफा देने का शौक तुम्हारे दिल में जगा ही था तो कोई किताब देते तोहफे में, कोई इंसाइक्लोपीडिया या कोई फलसफियाना और आलमाना सी बुक। तो पहर से जो खुद पर जुलाहट और गुस्सा मुसलसल सवार था वो मजीद बढ़ गया था। दिल चाह रहा था दीवार से जाकर अपना सर टकरा दूं, अपने इस फजूल से दिल को निकाल कर ही फेंक दूं जो बिला वजह मुझे आजिज कर रहा था। मामी के बहुत रोकने के बावजूद मैंने तुम्हारे लिए स्ट्रॉबेरी केक बेक करके रखा हुआ है, वो खाते जाओ। मैं माजरत करता घड़ी की चाबी उठाकर बाहर निकल आया था। कुछ वक्त जिम खाना और फिर बाकी का वक्त दोस्तों में गुजार कर फिर मैं रात गए ही घर वापस आया था। और जब रात को सोने लेटा तो सोने से पहले जो आखिरी ख्याल मेरे जहन में आया वो ये था कि वो ये सूट पहनकर लगेगी कैसी। तुफ है तुम पर अब्बास, मैंने तकिया उठाकर दूर फेंका था गुस्से में। पता नहीं ये क्या हन्नास भर गया था मेरे दिमाग में। या अल्लाह मुझे उस अफलातून के शर से पनाह में रख। मैंने जल्दी से अल्लाह को याद किया था। पैराडाइज लॉस्ट के बारे में तुम्हारा क्या ख्याल है अब्बास? तुम मिल्टन की इस मार्कतल अरा तहलीक के बारे में क्या नजरिया रखते हो? वो लॉन में मेरे साथ बैठी पिछले एक घंटे से मिल्टन पर बोलने में मसरूफ थी। बिया तुम बालों की कटिंग क्यों नहीं करवा लेती? जरा से चेंज से तुम बहुत अच्छी लगने लगोगी। मेरे इस जुमले पर उसने नापसंदीदा नजरों से मुझे देखा था। हर वक्त बालों का घोंसला बनाए फिरती है। उलझे बिखरे बाल क्लिप से निकली बेतुके अंदाज में इर्द गिर्द बिखरी लटें अगर इन्हें जरा सा सवार दिया जाए तो कितनी बेहतर लग सकती थी ये मिल्टन की मताह। मैं बगौर उसे देखते हुए सोच रहा था, छोड़ो इसे, तुम्हें पता है मुझे अच्छा अच्छा लगने का कोई शौक नहीं। हाँ मैं तुमसे क्या कह रही थी, वो मेरी बात नजर अंदाज करके दोबारा शुरू हो चुकी थी। तुम्हारे फेवरेट मिर्जा गालिब की क्लासिकल गजलों पर शीमा करमानी परफॉर्म कर रही हैं, चलोगी देखने? मैंने कुछ देर बाद उसकी बात काटते हुए पूछा तो बड़ी खुशी खुशी वो जाने के लिए तैयार हो गई थी। तुम तैयार हो जाओ, मैं उतनी देर में अपनी मेल्स चेक कर लेता हूँ, मैं कुर्सी से उठते हुए बोला था। तैयार होने की क्या जरूरत है, दोपहर में ही तो नहाकर ये कपड़े पहने थे, अच्छे खासे हैं। वो अपने कॉटन के इंतहाई फजूल सूट को अच्छे खासे कहकर मेरा मूड ऑफ कर गई थी। फिर भी मैं इतनी जल्दी हिम्मत हारने वालों में से ना था। तुम वही सूट पहन लो ना बिया जो मैंने दिया था। अपने ही लहजे में मौजूद ढेर सारी अपनाइयत और किसी बड़ी ही शदीद ख्वाहिश की मौजूदगी ने मुझे अंदर ही अंदर झुंझलाहट में मुबतला किया था। क्या तुम कपड़ों वपड़ों के गम में पड़ गए हो? हटाओ इस टॉपिक को, जल्दी से चलो, मुझे तो बड़ी एक्साइटमेंट हो रही है, शीमा करमानी परफॉर्म करेगी, उफ मजा आ जाएगा। इश्क इंसान को यूं ही जलील करवाता है, तब ही तो दुनिया के तमाम आशिक पेट भर भर कर जलीलो खुआर हुए हैं। मैं गुस्से में उसे घूर घूर कर देख रहा था मगर वो मेरे घूरने से बेनियाज जाने के लिए तैयार खड़ी थी। मुझे याद नहीं रहा था आज तो फैसल के घर पर सारे दोस्तों को जमा होना था। मामी को बता देना मैं रात में देर से आऊंगा, कंबाइंड स्टडी का प्रोग्राम है हमारा। मैं दिल ही दिल में खोलता घाड़ी की चाबी उठाकर पोर्च की तरफ चला गया था। समझती क्या है ये स्टूपिड खुद को, घंटों मेरा दिमाग खोलता रहा था। बिया प्लीज एक कप चाय पिला दो, मैं कंप्यूटर पर अपने प्रोजेक्ट का कुछ काम कर रहा था। वो भी वही मौजूद थी, शायद कोई नोट्स वगैरह बनाए जा रहे थे। तुम खुद बना लो, देख नहीं रहे मैं कितनी बिजी हूँ, वहां से साफ इनकार आया था। सर उठाए बगैर मुझे जवाब देकर वो उसी शदोमत से लिखने में मसरूफ हो गई थी। मेरी मर्दाना अना पर बड़ी काली जरब पड़ी थी इस इनकार से। उसके बजाय मैंने ये फरमाइश अपनी किसी और कजन या दोस्त से की होती तो वो आधी रात को भी सर के बल जाकर मेरे लिए चाय बनाकर ले आती, बल्कि अगर पहले चाय के बगाद में से जाकर पत्ती लानी पड़ती तो वो भी ले आती। अपनी शख्सियत पर मैं यूं ही तो फख्र नहीं किया करता। लड़कियां जिस तरह मुझे देख देख कर ठंडी आंखें भरती हैं, सरगोशियों में मेरी स्मार्टनेस और जहानत की तारीफें करती हैं, वो सब मुझे सातवें आसमान पर पहुंचाने के लिए काफी होती हैं। मेरा मूड बुरी तरह खराब हो गया था, या ये लड़की बदल जाए या फिर मेरे दिल में पैदा हो जाने वाले ये उठपटांग ख्यालात तब्दील हो जाए, वरना मैं लाजमी पागल हो जाऊंगा। मैं दोनों हाथों में सर थामे बैठा था। मामी की मुरव्वत में शुरू किया जाने वाला काम आहिस्ता आहिस्ता मेरी जिंदगी का रोग बनता जा रहा था। मामी एहसास ममनूनियत से मगलूब होकर कभी मेरा शुक्रिया अदा करने की कोशिश करती तो मेरा दिल रोने को चाहने लगता। मामी आपकी लाडली ने वाकई मुझे भी पागल बना दिया है, क्योंकि कोई होशमंद आदमी तो इस तरह की बातें सोच नहीं सकता। उन्हीं उलझे उलझे से दिनों में जरमीन जो मामी की भांजी थी उसकी इस्लामाबाद से आमद हुई थी। ग्रेजुएशन करने के बाद फिलहाल वो फारिग थी और छुट्टियां गुजारने हाला के घर आ गई थी। क्या लड़की थी वो, बेतहाशा हसीन, और उस पर सितम ये कि उसे अपनी उस खूबसूरती का पूरा पूरा एहसास भी था। हुसन खुद आगाह भी हो तो मजीद कयामत ढाता है। उस पर गुफ्तगू का सलीका भी था मोहतरमा के पास। उससे बात करते हुए न सर में दर्द होता था न कहीं भाग जाने को जी चाहता था। सारा दिन वो मामी के साथ घर पर होती थी और अक्सर खाना वगैरह वही बना लिया करती थी। अब्बास डिनर घर पर ही करना, सी फूड्स मिलेंगे आज तुम्हें खाने में। मैं सुलेमान के घर जाने के लिए निकल रहा था जब पीछे से जमीन ने आवाज दी थी। मैं गर्दन हिलाता बाहर निकल गया था। वो बड़ी बेतकल्लुफ सी लड़की थी। आते ही उसने खुद ही मेरी तरफ दोस्ती का हाथ बढ़ा दिया था। अक्सर उससे काफी दोस्ताना माहौल में गपशप हो जाया करती थी। बल्कि आज लंच करते हुए तो मामी ने मुझसे उसे कहीं घुमाने फिराने ले जाने के लिए भी कहा था। सारा दिन जरमीन बेचारी घर में बोर होती रहती है, मौका मिले तो इसे कहीं घुमा लाओ, फिर बकायदा पिकनिक का प्रोग्राम मैं तुम्हारे मामूजान से पूछ कर रखती हूँ। मैंने उनकी बात पर खामोशी से गर्दन हिला दी थी। रात का खाना वाकई बहुत मजेदार था। मामूजान भी जरमीन के सुघड़ापे से बहुत मुतासर नजर आ रहे थे। बिया साहिबा हसपे दस्तूर खामोशी से खाना खाती किसी फलसफियाना मसले का हल तलाश करने में मसरूफ थी। जब से जरमीन आई थी मेरा बिया के साथ उठना बैठना बहुत कम हो गया था। कल भी जब वो मुझे किसी किताब में से कोई खतरनाक सी बात सुनाने आई और अभी शुरू किया ही था कि जरमीन भी वहीं आकर बैठ गई। क्या ये तुम बोरिंग चीजें पढ़ती रहती हो बिया, वो मुंह बिगाड़ कर उससे बोली, फिर मुझसे मुखातिब हुई। अब्बास तुम मुझे कंप्यूटर ऑपरेट करना सिखा दो ना, जिस किसी को देखो आजकल कंप्यूटर इंटरनेट और आईटी की बातें करता नजर आता है। मुझे तो ऐसा लगता है इंग्लिश लिटरेचर पढ़कर भी मैं जाहिल की जाहिल रह गई। संडे को आ जाना, तुम्हें थोड़ा बहुत बता दूंगा। हाँ अगर ज्यादा अच्छी तरह सीखना चाहती हो तो कोई इंस्टीट्यूट ज्वाइन कर लो, मेरे पास इतना टाइम नहीं होता। मैंने जवाबन बड़ी साफ कोई का मुसाहरा किया तो वो फौरन बोली, थोड़ा बहुत भी चलेगा। फिर मैं जरमीन के साथ बातें करने लगा और बिया खामोशी से वहां से उठकर चली गई। इतवार के दिन दोपहर के खाने से फारिग होकर मैं और जरमीन स्टडी में आ गए थे। मैं उसे कंप्यूटर से मुतालिक बुनियादी बातें समझा रहा था जब बिया अंदर दाखिल हुई थी। एक नजर हम दोनों पर डालकर वो कोई किताब खोलकर मेज कुर्सी संभाल चुकी थी। बजाहिर जरमीन के साथ बातों में मसरूफ होने के बावजूद मैं ये बात महसूस कर गया था कि बिया की सारी तवज्जो हम लोगों की तरफ थी। वो किताब खोलकर बैठी हुई जरूर थी मगर पढ़ा उसने एक लफ्ज भी नहीं था। उस जैसी लापरवाह और खुद में मगन रहने वाली लड़की को किसी दूसरे के मामलात में दिलचस्पी लेते बल्कि तजस्सुस में मुब्तला होते देखकर मुझे हसा ताज्जुब था। शाम में मैं और जरमीन सी व्यू जा रहे थे। मैंने एहलाकन भी बिया से चलने के लिए नहीं कहा था, वहां से साफ इनकार सुनने को मिलेगा फायदा अपनी बेइज्जती करवाने का। इस किस्म की तफरीहात को तो वो बेकार और नकारा किस्म के लोगों के करने का काम कहा करती थी। मामी मुझे बहुत भूख लग रही है, प्लीज कुछ खाने को दे। मैंने यूनिवर्सिटी से आते ही हस्बे आदत किचन के बाहर से ही चिल्लाना शुरू कर दिया था। किचन में जरमीन और बिया दोनों मौजूद थी। बैठो अब्बास, मैं लाती हूँ तुम्हारे लिए खाना, जरमीन ने मुस्कुराते हुए फौरन कहा था। तुम तो मामा के साथ शॉपिंग करने जा रही थी ना, कुछ तंजिया से अंदाज में वो जरमीन से मुखातिब हुई थी। मैंने चौंक कर उसे बागौर देखा था। हाँ जा तो रही हूँ लेकिन खाना निकालने में कितनी देर लगेगी, वो उसके तंजिया अंदाज का नोटिस लिए बगैर आराम से बोली थी। तुम जाओ मैं दे दूंगी, वो दोबारा उसी जले कुटे अंदाज में बोली थी। तुम, जरमीन ने बड़े ताज्जुब से तस्दीक चाही थी, आखिर वो भी उसकी कजन थी, शुरू से ही वाकिफ हो गई थी मोहतरमा की आदतों से। मैं बहुत गहरी निगाहों से उसके तासुरात जांच रहा था। नहीं भाई जरमीन, तुम ही खाना निकाल दो। बिया के हाथों से निकले सालन और चावलों में से फलसफा तारीख और अदब वगैरह ही का जायका आएगा और मेरा इस वक्त कोई बदजायका चीज खाने का मूड नहीं हो रहा। मैंने बहुत सुकून से कहते हुए एक भरपूर नजर उसके धुआं धुआं होते चेहरे पर डाली थी और किचन से बाहर निकल आया था। अब आया ना ऊंट पहाड़ के नीचे, मेरा दिल बिलियों उछल रहा था عورت کی نفسیات کے اس رخ پر تو میں نے اس سے پہلے کبھی غور کیا ہی نہیں تھا۔ جو کام میری توجہ اور التفات نہ کر پایا تھا، وہ میری بیگانگی، لا تعلقی اور کسی دوسرے میں دلچسپی بخوبی سر انجام دے دے گی۔ میں اپنے آئندہ کے لاحق عمل پر غور کرتا خود ہی خود مسکرائے جا رہا تھا۔ بنت ہوا بھی عجیب تماشا ہے۔ کل تک جو مجھے کوئی بہت ہی بیکار، لاابلی اور غیر سنجیدہ سا لڑکا سمجھ کر بری طرح نظر انداز کیا جاتا تھا، اب اچانک ہی میں بہت خاص اور بڑی ہی اہم شخصیت بن گیا تھا۔ ویسے اس کے اس رد عمل سے اتنا تو میرے دل کو اطمینان ہوا تھا کہ اندر سے وہ بہرحال ایک نارمل لڑکی ہے۔ خدا بھلا کرے زربین کا، جو بالکل درست موقع پر کراچی آئی تھی۔ حالانکہ میری اس سے صرف دوستانہ انداز میں بات چیت ہوا کرتی تھی، اسے خود بھی میری طرف سے کوئی خوش فہمیاں یا غلط فہمیاں لاحق نہیں تھیں، مگر بیا نے اپنے دل میں جو گمان پالنا شروع کیے تھے وہ اسے ہماری دوستی کو کسی اور رنگ میں سوچنے پر مجبور کیا کرتے تھے۔ کچھ خود میں بھی جان بوجھ کر ایسی حرکتیں کر رہا تھا جو اس کے شکوک میں اضافہ کرے۔ پہلے میں شام کا بیشتر وقت گھر سے باہر دوستوں وغیرہ میں گزارا کرتا تھا، آج کل زیادہ وقت گھر پر رہنے لگا تھا۔ مامی نے تو زرمین کو صرف کہیں گھمانے پھرانے کے لیے لے جانے کو کہا تھا، مگر میں اسے دو مرتبہ شاپنگ کرانے ساتھ لے گیا تھا۔ اس سے پہلے صرف سنا ہی تھا کہ عورتوں کی خریداری سے خدا پناہ میں رکھے، مگر زرمین کے ساتھ بازاروں کی خاک چھانتے اس بات کا یقین بھی آ گیا تھا۔ کیا لڑکی تھی، وہ دل ہی نہیں بھرتا تھا اس کا شاپنگ سے۔ تارک روڈ، بہادر آباد، حیدری، صدر کلفٹن، کوئی جگہ جو اس نے چھوڑی ہو۔ گھنٹوں وہ بازاروں میں ماری ماری پھرتی تھی، اور جب گھر واپس آئی تو مامی سے شکوا کرنے والے انداز میں بولی، ابھی تو میں رابی سینٹر نہیں گئی، یہ عباس جلدی میں چاہ رہا تھا۔ میں نے جلدی کے لفظ پر آنکھیں پھاڑ کر اسے دیکھا تھا، اور آنٹی میٹرو پر کیا زبردست ورائٹی آئی ہوئی ہے، سچ میرا تو سب کچھ خرید لینے کو دل چاہ رہا تھا۔ میں گھنٹوں اس کے ساتھ ہوار ہونے کے بعد مزید یہ زنانہ گفتگو برداشت نہیں کر سکتا تھا، اس لیے وہاں سے اٹھ گیا تھا۔ شمائل کے نئے پرنٹس دیکھے آپ نے؟ یہ دیکھیں، یہ بلیو سوٹ کتنا زبردست لگ رہا ہے۔ وہ شاپنگ بیگز میں سے مختلف اشیاء نکال نکال کر انہیں دکھا رہی تھی، اور میری نظریں سامنے صوفے پر خاموشی سے بیٹھی بیا کا جائزہ لے رہی تھی۔ وہ زرمین اور اس کی شاپنگ کو بڑی سنجیدگی سے دیکھ رہی تھی۔ زرمین کے ساتھ بازاروں میں پھرنا کوئی خوشگوار تجربہ نہیں تھا۔ میرے سر میں درد ہو گیا تھا اس کی کپڑوں جوتوں کی باتیں سن سن کر، مگر اب جو بیا کے اس اداس چہرے پر نظر پڑی تو اچانک ساری تھکاوٹ اتری ہوئی محسوس ہوئی۔ حالانکہ شاپنگ کے لیے جاتے وقت زرمین نے بیا سے بھی چلنے کے لیے کہا تھا، مگر میں نے اس کے جواب دینے سے پہلے ہی فوراً کہا تھا، بیا کو کپڑوں وپڑوں اور شاپنگ وغیرہ میں کوئی دلچسپی نہیں، جتنی دیر ہم شاپنگ کرنے میں وقت پر بات کریں گے اتنی دیر میں تو یہ ایک آدھ کی کتاب نپٹا لے گی۔ میرا انداز سراسر مذاق اڑانے والا تھا۔ وہ اتنی سیدھی اور اللہ میاں کی گائے نہیں تھی کہ اپنے بارے میں کوئی کمنٹس سن کر جواب نہ دے، مگر اس وقت وہ میری بات پر کچھ کہے بغیر زرمین سے بولی تھی، تم لوگ جاؤ زرمین۔ زرمین تو اس کے بعد بھی کھڑی اس سے کچھ بات کرتی رہی تھی، مگر میں بے نیازی سے کندھے اچکا کر پورچ کی طرف چلا گیا تھا۔ سو ویورز، دس واز دا اینڈ آف دا فرحت اشتیاق's ناول بدلہ میرے ہمراز کا رنگ پارٹ 2۔ سو پلیز 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 ویورز، ڈونٹ فرگیٹ ٹو لائک، کمنٹ، شیئر اینڈ سبسکرائب مائی چینل، اینڈ آلسو پریس دا بیل آئکن فار مور اپڈیٹس۔ پلیز ویورز، سبسکرائب مائی چینل، پلیز، تھینک یو۔